यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 प्रतिनिधि सभाबाट पारित। भ्रष्टाचारको अनुसन्धान र अभियोजनलाई थप आधुनिकीकरण गर्दै जानुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। चालू आर्थिक वर्षको 6 महिनामा काकरभिट्टा नाकाबाट 14,56,00,000,000 रूपियाँको कृषिजन्य वस्तु निर्यात। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिका प्रवेश गर्ने स्टील र आल्मुनियममा 25% कर लगाउने घोषणा। र कैलालीको धनगढ़ीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय टी20 क्रिकेटको उपाधि सीवाईसी अत्तरियालाई।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 पारित गरेको छ। उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्तुत गर्नुभएको थियो। त्यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले धितोको सम्पत्ति बेचबिखन र त्यस सम्बन्धी लाभको व्यवस्था विधेयकमा गरिएको बताउनुभयो। चल सम्पत्तिको कारोबारलाई सुरक्षित गर्न सकिने गरी ल्याइएको विधेयकले चल सम्पत्ति धितो राखी गरिने कारोबारको प्रावधानलाई स्पष्ट पारेको अर्थमन्त्री पौडेलले बताउनुभयो। बैठकमा सांसदहरूले देशको आर्थिक प्रणालीलाई पारदर्शी बनाउने गरी आएको विधेयक डिजिटल कारोबारमा ऐतिहासिक हुने बताउनुभयो। सांसदहरूले आर्थिक अपराध नियन्त्रण गर्दा कारोबारलाई छिटो छरितो बनाउन विधेयक महत्वपूर्ण रहने हुँदा कार्यान्वयनमा जोड़ दिनुभयो। बैठकमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले वन डढेलोका घटना कम गर्न सरकारले जनचेतना कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो। सांसदहरूले उठाउनुभएका विषयमा स्पष्ट गर्नुहुँदै मन्त्री ठकुरीले नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे लगायत जिल्लाका वनहरूमा लागेको डढेलो नियन्त्रणमा आइसकेको जानकारी गराउँदै वन डढेलो नियन्त्रण गर्न तीनै तहको सरकारले समन्वयमा काम गरिरहेको पनि बैठकमा जानकारी दिनुभयो। यसै गरी बैठकको आकस्मिक समयमा दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटनाका सम्बन्धमा तत्काल छानबिन गर्न सरकारसँग सांसदहरूले माग गर्नुभयो। समाजमा कायम रहेको छुवाछुत हटाउनुपर्ने, बालिका बलात्कृत गर्नेमाथि हदैसम्मको कानूनी कार्यवाही गर्नुपर्ने र गैर कानूनी रूपमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीका नाममा कुवेत पुर्याउनेलाई तत्काल कार्यवाही गर्न र ती महिलाहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गर्नुभयो। यस्तै 12 जिल्लाको कृष्णसार संरक्षण क्षेत्रमा बसोबास गर्दै आएका 142 घरधुरीमा रहेका सुकुम्बासीलाई सरकारले उचित व्यवस्थापन गर्नुपर्ने, जलवायु परिवर्तनसँग जुझ्न विज्ञहरू मार्फत अध्ययन अनुसन्धानमा सरकारले ध्यान दिनुपर्ने र युवाहरू लागू पदार्थका साथै सुर्तीजन्य पदार्थको दुर्व्यसनीको लतमा लाग्ने क्रम बढ़ेकाले सांसदहरूले अहिलेसम्म निर्माण भएका ऐन कानून कड़ाईका साथ कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन 2080/81 पेश गर्नुभयो। प्रतिनिधि सभाको बैठक माघ 29 गते मंगलबार दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकले मीडिया काउन्सिल विधेयक 2080 पारित गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सो विधेयक 2080 पारित गरियोस् भनी पेश गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो। यस्तै आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको विधान सम्बन्धी विधेयक 2080 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबल गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले संविधान अन्तर्गत तीनै सरकारले अध्यादेश जारी सांसदहरूले संविधान अन्तर्गत नै सरकारले अध्यादेश जारी गरेकाले नकारात्मक टिप्पणी गर्नुभन्दा अध्यादेशको अध्ययन गरी त्रुटि भएका दफालाई सुधार तथा संशोधन गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले उपभोक्ता अधिकार सुनिश्चित गर्न ग्यास दुर्घटना रोक्न तथा सुरक्षा सम्बन्धी विषयमा नियमन गर्न आवश्यक रहेको, जीर्ण बनेका सड़क खण्ड पुननिर्माण हुन नसक्दा दुर्घटना बढ़िरहेकाले चाँडै निर्माण कार्य सुचारू गर्न पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 4 गते आइतबार दिउँसो 1:15 बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दबाव र प्रभावमा नपरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अनुसन्धान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। आयोगको 34 स्थापना दिवसका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै जानुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सत्ता शक्ति र धन प्राप्तिको मोहले प्रक्रिया पद्धति र प्रणालीको दुरूपयोग गरी मानिस भ्रष्टाचारतर्फ लाग्ने गरेको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी विधेयकहरू किनारा लगाएर कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड़ दिनुभयो।
कसैको दबावमा वा प्रभावमा नपरी कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न आयोग चुक्ने छैन र झुक्ने छैन भन्ने पनि मैले विश्वास लिएको छु। स्वच्छ पारदर्शी जिम्मेवार र भ्रष्टाचार मुक्त राज्य संयन्त्रको निकायका रूपमा आगामी दिनमा आयोगले अझै प्रभावकारी ढंगले काम गर्ने नै छ भन्ने विश्वासका साथ
भ्रष्टाचार नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधान अनुरूप हाम्रा कानून र संयन्त्र परिमार्जन गर्न आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले सरकारी ढुकुटी र बजेटको दुरूपयोग सम्बन्धी विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र हरदम चनाखो रहनुपर्ने पनि बताउनुभयो। कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले नागरिकलाई सहज र सरल रूपमा सेवा दिन थप सुधारको आवश्यकता रहेको उल्लेख गर्नुभयो।
ट्रान्सपरेन्सी इन्टरनेशनल टीआईको गत वर्ष प्रकाशित भ्रष्टाचार अनुभूति सूचकाङ्कमा अघिल्लो वर्षभन्दा 1 अङ्क बढेर नेपालको अवस्थामा सामान्य सुधार भएको छ। 50 कम अङ्क प्राप्त गर्ने मुलुक भ्रष्टाचारको उच्च जोखिमयुक्त मुलुकमा गणना हुनेमा नेपालको अङ्क 35 मात्र हुनेले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबन्धनमा नेपालले थप सुधार गर्न प्रयासहरू गर्नुपर्ने देखिएको छ।
प्रमुख आयुक्त राईले सानो ठूलो नभनिकन आयोगले गम्भीर खालका आरोपहरूको विशेष रूपमा अनुसन्धान र अभियोजनको काम गर्दै आएको पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित हुनेमा आशंका व्यक्त गर्नुभएको छ। धनुषाको जनकपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसद चल्नुभन्दा 6 दिन अगाडि सरकारले अध्यादेश ल्याएर गलत बाटो रोजेको बताउनुभयो। अध्यक्ष प्रचण्ड माओवादीको फागुन 12 गतेबाट शुरू हुने जनजागरण अभियान मा भाषण र सभामा मात्र केन्द्रित नभएर बुद्धिजीवी नागरिक समाजका अगुवा पत्रकार तथा आम जनतासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। आजै महोत्तरीको बर्दिवास स्थित आधारशिला स्थापनाको 22 वार्षिक उत्सवमा अध्यक्ष प्रचण्डले अब सुशासन समृद्धि र सामाजिक न्यायका लागि समर्पित हुनुपर्ने बताउनुभयो। 2059 माघ 25 गते तत्कालीन नेकपा एकता केन्द्रमा आबद्ध गिरिराजमणि पोखरेल सहितका नेताले शहीद परिवार र पार्टीका पूर्णकालीन कार्यकर्ताको आश्रयस्थलका रूपमा स्थापना गरेको आधारशिलामा अहिले 16 परिवार सामूहिक रूपमा बस्दै आएका छन्। गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धन दल नेपाली कंग्रेस र नेकपा एमालेका बीच कुनै असमझदारी नरहेको स्पष्ट पार्नुभएको छ। कैलालीको धनगढ़ीमा आज पत्रकारसँग कुरा गर्दै गृहमन्त्री लेखकले सरकार अर्थतन्त्रमा सुधार र सुशासन कायम गर्न लागि परेको बताउनुभयो। गृहमन्त्री लेखकले गैर सरकारी संस्थाले खर्च गर्ने रकमलाई राष्ट्रिय लेखा प्रणालीभित्र ल्याउन सरकारले अध्ययन थालेको र त्यसका लागि मातहतका निकायलाई परिपत्र गरेको पनि बताउनुभयो। उहाँले अर्बौं रकम गैर सरकारी क्षेत्रमा खर्च हुने गरेकाले एकिन विवरण पठाउन 77 जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको बताउनुभयो। गत असोजमा आएको बाढ़ीका कारण क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुननिर्माणको काम अझै पनि अगाडि बढ़न सकेको छैन। राजमार्गलाई पहिलेकै अवस्थामा सञ्चालनमा ल्याउन प्रयास गरिरहेको र छिटो सञ्चालनमा ल्याउनका लागि विभिन्न विकल्पमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
बाढ़ी पहिरोले क्षतिग्रस्त भएको झण्डै 5 महिनासम्म पनि बीपी राजमार्ग पुननिर्माणको काम राम्रोसँग सुचारू हुन सकेको छैन। काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बीपी राजमार्गमा गत असोज 11 र 12 गतेको बाढ़ी पहिरोले ठूलो क्षति पुर्याएको थियो। राजमार्गको कुल लम्बाई 160 किलोमिटर मध्ये बाढ़ी पहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब 12 किलोमिटर जति सड़कमा ठूलो क्षति पुर्याएको थियो। अहिले हिउँदमा जसोतसो राजमार्ग सञ्चालन भए पनि बर्खायाम अघि नै पुननिर्माण नसकिने हो भने राजमार्ग पूरै ठप्प हुने देखिन्छ। तर पुननिर्माणको काम कसरी थाल्ने भन्नेमै सरकारवाला अन्यलमा देखिन्छन्। यद्यपि पछिल्लो अध्ययन अनुसार सो सड़क निर्माणको कामलाई स्थायी र अस्थायी गरेर अगाडि बढ़ाउनु पर्ने सम्बन्धित निकायको निष्कर्ष छ। अल्पकालीन र दीर्घकालीन तयारी सहित मरमत र पुननिर्माणको काम शुरू गर्ने गरी तयारी भइरहेको सड़क विभागका उपमहानिर्देशक अर्जुन प्रसाद अर्यालले जानकारी दिनुभयो।
हामीलाई 2-3 वर्ष समय लाग्छ, बजेट पनि धेरै लाग्ने हुन्छ। र अर्को चाहिँ हामीले बर्खाको समयमा पनि कमभन्दा कम गाडीहरू रोकिने गरेर अस्थायी परिस्थितिको भएर सड़क चाहिँ चलाउनु पर्ने अवस्था छ।
बीपी राजमार्गको काम अगाडि बढ़ाउनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिको अध्ययन गरी सम्पूर्ण विवरण तयार पारेर बजेटका लागि अर्थ मन्त्रालयमा पठाएको जनाएको छ। बजेटको व्यवस्था हुनासाथ काम अगाडि बढ़ाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी दिनुभयो।
सत्सत्य अध्ययन गरेपछि यसलाई हामीले एउटा चाहिँ तत्काल गर्नुपर्ने काम र अर्को दीर्घकालीन रूपमा गर्नुपर्ने काम भनेर छुट्याएका छौँ। त्यो बमोजिम कामहरू गर्नको लागि हामीले अस्पतालसँग सम्बन्ध गरेका छौँ। सबै विवरण र आवश्यक बजेटको व्यवस्था सहित अस्पतालमा पठाएका छौँ। गृह मन्त्रालयसँग पनि सम्बन्ध गरेर कसरी बजेट व्यवस्था गर्न सकिन्छ भन्ने अस्पतालमा छलफल भइरहेको छ।
तत्कालका लागि सड़क सुचारू गर्न अस्थायी रूपमा काम अगाडि बढ़ाइएको र स्रोत सुनिश्चितता हुनासाथ कामलाई दीर्घकालीन रूपमा अगाडि बढ़ाइने जनाइएको छ। बीपी राजमार्गको भकुण्डे बेसीदेखि जम्मा 28 किलोमिटर रहेकोमा 12 किलोमिटरमा बाढ़ीले क्षति पुर्याएको र त्यसमा पनि 8.7 किलोमिटर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। क्षतिग्रस्त सड़कमा अवरोध हटाउने तथा तत्काल गर्नुपर्ने मरमतको काम शुरू गरिसकिएको र वर्षायाम शुरू हुनु अगावै पूर्ण रूपमा सम्पन्न गर्ने गरी काम अगाडि बढ़ाइने संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले जनाएको छ। काम कसरी गर्ने भन्ने विषयमा अन्यल नरहेको संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख सुपरिटेण्डिङ इन्जिनियर शुभराज नेउपानेले जानकारी दिनुभयो।
काम कसरी गर्ने भन्ने विषय हामी स्पष्ट छौँ। हामीले काम शुरू गरेका छौँ, मेसिनहरू मोबिलाइज भइसकेका छन्। आजदेखि जुन ठाउँबाट खोला बगिरहेछ, खोलालाई बिच भागबाट बगाउने गरी ठुलो बाढीमा समेत रोडमा नआउने गरी खोला, त्यसरी हाम्रो विभागीय उपकरणहरू र विभागीय उपकरणहरूले नभ्याउने अवस्थामा निर्माण व्यवसायी लगायत व्यक्तिगत मेसिनहरू समेत भाडामा लिएर काम गर्ने गरी हामीले कार्य शुरू गरिसकेका छौँ। बर्खामा पनि ढुक्कका साथ यातायात सञ्चालन गर्न सकिन्छ।
यस वर्षको वर्षा प्रारम्भ हुनु अगावै पुननिर्माण सम्पन्न गर्ने गरी काम शुरू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सड़क विभागलाई निर्देशन समेत दिएको छ। अवरूद्ध राजमार्ग सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको र पुननिर्माणका लागि स्रोत अभाव हुन नदिने पनि मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 3 स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले 23 जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा 23 जनालाई पक्राउ गरी उनीहरूसँग रहेका 88 थान मोबाइल, 10 थान ल्यापटप र 81,000 नगद रूपियाँ बरामद गरिएको जानकारी दिनुभयो। स्थानीय दोर्जी लामाको 2 तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थामा रकम बचत गर्ने पीड़ितले मेलमिलापको आधारमा रकम फिर्ता पाउन थालेका छन्। संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई विपक्षी बनाएका जायरवाला मध्ये 547 जना बचतकर्ताले मेलमिलाप गरेपछि रकम फिर्ताको काम शुरू भएको हो। मुद्दाको समय लम्बिने र मजदूरी गरेर कमाएको रकम राखेकाहरू बचत फिर्ता नपाएर पीड़ित भएपछि सहकारी संचालक र सहकारी पीड़ित संघर्ष समितिको अगुवाई र सरकारी वकिलको रोहबरमा 1,00,000 रूपियाँसम्मका बचतकर्तालाई रकम फिर्ता गरिएको र सबैको रकम क्रमशः फिर्ता गरिने संस्थापक अध्यक्ष देवकुमार नेपालीले जानकारी दिनुभयो। अहिलेसम्म 1,32,00,000 रूपियाँ फिर्ता गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सांसद मन्त्रीमण्डलका सदस्य र कर्मचारीको संख्या घटाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ। जीपी कोइराला फाउण्डेशनले आज भक्तपुरमा आयोजना गरेको विचार गोष्ठीमा स्वास्थ्य मन्त्री पौडेलले अहिलेको व्यवस्थालाई थप बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउनका लागि संचार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकाय मार्फत गरिने कार्यक्रम एवं जिम्मेवारी तय गरिएको छ। संचार मन्त्रालयका सचिव राधिका अरियालको संयोजकतामा आज बसेको प्रचार प्रसार उपसमितिको बैठकले प्रजातन्त्र दिवस 2081 भव्यताका साथ सम्पन्न गर्नका लागि मन्त्रालय मातहतका निकायको जिम्मेवारी तय गरिएको हो। विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको व्यापार युद्ध बढ़दै गएको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप देशहरूमा कर लगाउने धम्की दिएपछि चीनले केही अमेरिकी सामानहरूमा आयात कर लागू गरेको छ। अमेरिकाले फेब्रुअरी 4 चिनिया उत्पादनहरूमा 10% नयाँ अमेरिकी शुल्क लागू गर्ने घोषणा गरे लगत्तै चीनले पनि अमेरिकी सामानहरूमा आयात कर लागू गर्ने आफ्नो घोषणा अनुसार आजदेखि लागू गरेको संचार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियममा 25% कर लगाउने घोषणा गर्नुभएको छ। अमेरिकी व्यापार तथ्याङ्क अनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टील र आल्मुनियम आयातको सबैभन्दा ठूलो स्रोत हो। पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सैन्य कार्यवाहीमा 5 आतंककारीको मृत्यु भएको छ। सुरक्षा बलले पख्तुनख्वा प्रान्तमा आतंकवाद विरूद्ध आफ्नो प्रयासलाई तीव्र दिएको र मारिएका आतंककारी प्रतिबन्धित तिहरिक ए तालिबान रहेका जनाइएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
देशका 753 स्थानीय तहमा सोमबारबाट वाणिज्य बैंकका शाखाहरू मार्फत बैंकिङ र वित्तीय सेवा पुगेको छ। संघीयता आएको 7 बझाङ जिल्लाको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा स्थापना भएसँगै सबै स्थानीय तहमा बैंकको सेवा र पहुँच पुगेको हो। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले साइपाल गाउँपालिका 1 धलोनमा एभरेस्ट बैंकको शाखा सोमबार उद्घाटन गर्नुभयो। त्यस अवसरमा गवर्नर अधिकारीले 753 स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना हुनु खुशीको कुरा भएको बताउनुभयो। कार्यक्रममा एभरेस्ट बैंक संचालक समितिका अध्यक्ष डाक्टर बाल गोपाल वैद्यले बैंक र वित्तीय उन्नतिका लागि बैंकको शाखा साइपालमा स्थापना गरिएको उल्लेख गर्नुभयो। साइपाल गाउँपालिकामा बैंकको शाखा नहुँदा सानो रकम भुक्तानीका लागि 2-3 दिन पैदल हिँडेर सदरमुकाम चैनपुर पुग्नुपर्ने अवस्था यसअघि रहेको थियो। नेपालको पूर्वी नाका काँकड भित्ताबाट चालू आर्थिक वर्षको 6 14,56,63,00,000 बराबरका कृषिजन्य वस्तुहरू निर्यात भएका छन्। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले यस अवधिमा निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, चिया, प्लाई तथा भेनियर, अदुवा, अम्लिसो लगायतका वस्तुहरू रहेको जानकारी दिनुभयो। 6 सबैभन्दा धेरै चिया 6,82,00,000,000, अलैंची 4,22,60,00,000, प्लाई तथा भेनियर 1,61,13,00,000 मूल्य बराबरको निर्यात भएको छ। समीक्षा अवधिमा काँकड भित्ता नाकाबाट 1,96,67,50,000 मूल्य बराबरका कृषिजन्य वस्तुहरू नेपालमा आयात भएका छन्। आयात हुने मुख्य वस्तुमा कोदो, गेडागुडी, दाल, चामल, ताजा तरकारी तथा फलफूल, लसुन, आलु, मकै, पशुदाना लगायत रहेका छन्। नेपाली बजारमा सोमबार सुन तोलामा 1,400 रूपियाँले बढेर कारोबार भएको छ। सोमबार बजारमा सुन प्रति तोला 1,69,600 रूपियाँमा किनबेच भएको छ। आइतबार सुन प्रति तोला 1,68,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेर प्रति तोला 1,975 रूपियाँमा कारोबार भएको छ। म्याग्दी जिल्लामा यस वर्ष सुन्तला उत्पादन करिब 25% वृद्धि भएको छ। गत वर्षको तुलनामा सुन्तला उत्पादन 24.70% वृद्धि भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले नयाँ बगैंचा विस्तार, अनुकूल मौसम र रोग किराको समस्या नियन्त्रण भएका कारण सुन्तलाको उत्पादन वृद्धि भएको बताउनुभयो। सुन्तला बिक्रीबाट यस वर्ष म्याग्दीमा कृषकहरूले 33,46,00,000 रकम भित्राएका छन्। भोजपुरको पौवादुङमा गाउँपालिकामा उद्यमशीलताको विकाससँगै रोजगारी सृजना गर्ने उद्देश्यले वृद्धिमुखी उद्यमशीलता र रोजगार प्रवर्धन कार्यक्रम शुरू भएको छ। कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षीय लागत साझेदारीमा जिल्लामा पहिलो पटक कार्यक्रम शुरूआत भयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो।
अब खेल समाचार रमेश टमट्टाबाट।
कैलालीको धनगढ़ीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय टी20 क्रिकेटको उपाधि सीवाईसी अत्तरियाले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेण्डस युथ क्लब डडेलधुरालाई 34 रनले पराजित गरेको हो। जितका लागि 119 रनको लक्ष्य पाए पनि डडेलधुराले 84 रन मात्र बनायो। डडेलधुराका लागि गजेन्द्र बोहराले 24, कुशल भोर्तेलले 20 र अशोक धामीले 10 रन बनाए। बलिङतर्फ अत्तरियाका लागि साहब आलम र दिपेश कडेलले 3-3 तथा कमल गुप्ता र विवेक यादवले 2-2 विकेट लिए। यसरी फाफला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले निर्धारित 20 ओभरमा 9 विकेटको क्षतिमा 118 रन बनायो। उसका लागि रसिद खानले 31, कप्तान सन्तोष कार्कीले 20 र शंकर राणाले 20 रन बनाए। बलिङतर्फ डडेलधुराका लागि अभिषेक गौतमले 4 ओभरमा 15 रन खर्चेर 4 विकेट लिए। कुशल भोर्तेल र अभिषेक चौहानले 1-1 विकेट लिए। प्रतियोगितामा 8 टोली सहभागी थिए। उपाधिसँगै अत्तरियाले 10 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। यस्तै उपविजेता डडेलधुराले 5 लाख रूपियाँ पुरस्कार प्राप्त गरेको छ। चर्च बोइज युनाइटेड पोखरामा जारी 24 संस्करणको आहारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालाको फुटबल मैदानमा सोमबार सम्पन्न तेस्रो क्वार्टर फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई 1-0 गोल अन्तरले पराजित गर्दै चर्च बोइज सेमी फाइनल पुगेको हो। चर्च बोइजको जितमा खेलको 90 मिनटमा अतिरिक्त खेलाड़ी राज भूषालले हेड मार्फत गोल गरे। मंगलबार चौथो क्वार्टर फाइनल खेलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब र भारतको पाहुना टोली थण्डर नर्थ युनाइटेड बीच खेल हुने हाम्रा पोखरा संवाददाता दिननाथ बरालले जनाएका छन्। मकवानपुरको बागमती गाउँपालिकामा हुने 7 संस्करणको बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन 3 गतेदेखि हुने भएको छ। बागमती गाउँपालिका खेलकुद विकास समितिले यसअघि फागुन 1 शुरू गर्ने तय भए पनि मिति संशोधन गर्दै फागुन 3 हुने आयोजकले सोमबार हेटौडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। प्रतियोगितामा 7 ए डिभिजन क्लब र 3 मफसलका क्लब सहित 10 टीमको सहभागिता रहने हाम्रा मकवानपुर संवाददाता विश्वराम अधिकारीले जनाएका छन्। प्रतियोगिताको उपाधि विजेता टीमले 10 लाख तथा उपविजेता टीमले 5 लाख रूपियाँ सहित शील्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानी पख तराईका भागहरूमा हुस्सु कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम यस प्रकार छ। धनकुटाको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 6.7 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.9, न्यूनतम 9.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 25.7, न्यूनतम 6.9 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 26.8, न्यूनतम तापक्रम 5.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2081 प्रतिनिधि सभाबाट पारित। भ्रष्टाचारको अनुसन्धान र अभियोजनलाई थप आधुनिकीकरण गर्दै जानुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। चालु आर्थिक वर्षको 6 महिनामा काकर भिट्टा नाकाबाट 14.56 अर्ब रूपियाँको कृषिजन्य वस्तु निर्यात। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अमेरिका प्रवेश गर्ने स्टील र आल्मुनियममा 25% कर लगाउने घोषणा र कैलालीको धनगढ़ीमा सम्पन्न अर्जुन ट्रफी राष्ट्रिय टी20 क्रिकेटको उपाधि सीवाईसी अत्तरियालाई। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।